उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा 9 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा केही सातादेखि हामीले झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडा कि फूलको वाचन सुन्दै आएका छौं। 2037 असार 21 गते धनकुटाको कचिडे भन्ने ठाउँमा जन्मेकी झमकका 9 वटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। विभिन्न पुरस्कारबाट सम्मानित झमक खुट्टाकै भरमा आफ्ना विचारहरूलाई कलम मार्फत अभिव्यक्त गर्नुहुन्छ। असामान्य शारीरिक अवस्थाका बावजूद यति सक्रिय रूपमा उहाँले लेख्नुभएका कृतिहरूबाट धेरै सवलाङ्गहरूले पनि पाठ सिक्न सक्छन्। झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूलको 5 औं श्रृंखला वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
त्यति बेला उमेरले पनि भर्खर 17-18 वसन्त पार गरेको थियो। त्यो उमेरमा म पनि आफ्ना भावना विचारका रङहरू कसैसँग पोख्न चाहन्थे। बिस्तारै मेरो परिचय खुट्टाले साहित्य लेख्ने किशोरीको रूपमा आम जनमानसमा बन्दै थियो। ती मित्रहरू जसले मेरा भावना र विचारका रङहरू अझ गाढा बनाउन मदत गरे तिनीहरूको गुण म जिन्दगीभर तिर्न सक्दिनँ। मान्छेलाई भावनात्मक रूपमा पनि साथ दिनेको आवश्यकता हुँदो रहेछ। त्यो आवश्यकता मलाई पनि थियो। त्यो उमेरमा मलाई धेरैजना मित्रहरूले पत्र लेख्ने गर्थे। उनीहरूले खालि पत्र मात्र लेख्दैनथे, जीवनमा केही गर भन्ने उत्साह पनि दिन्थे। मलाई लेखनको शुरूआत गरेदेखि उदयपुरको एकजना दाईले चोखो माया दिएर पत्र लेखे। उनी पेसाले शिक्षक हुन्। उनको घर लेखनी गाविस 6 चनौटी भन्ने गाउँमा छ। उनको नाम दिलचन्द्र नन्दन हो। उनको वास्तविक नाम त विष्णुमुरी मगर हो। उनलाई मैले अहिलेसम्म देखेको छैन, तर उनले दाजुको माया ममता दिएका मात्र होइन, म भावनाको दुनियाँमा एक्लो हुँदा तिमी एक्लै छैनौ भनेर सधैँ पत्र लेखे। म रिसाउँदा मलाई मायाले सम्झाए, तिमी जस्तो मान्छे त्यसरी रिसाउनु हुँदैन भनेर पत्र लेख्थे। मलाई धेरै माया गर्ने मान्छे उनी पनि हुन्, जो मेरो सफलतामा हृदयदेखि रमाउँछन्, मेरो दुःखमा दुःखी हुन्छन्, जसले मलाई जीवनसँग सधैँ सङ्घर्ष गर भन्यो। मेरो भावना विचारको तहमा उभिएर म प्रति ठूलो आशा राखिरह्यो। साह्रै राम्रा अक्षरमा कोमल भावना लेखिरहे, साह्रै सरल र सहज शब्दमा मलाई भनिरहे, मेरी बहिनी झमक कमजोर बन्नु हुँदैन। म अहिले पनि सम्झिरहेछु ती दादाका भावना कति पवित्र थिए। कहिलेकाहीँ म जिन्दगीदेखि थाक्थेन भन्थे, दादा म थाके जिन्दगीसँग, भो सङ्घर्ष गर्नु छैन। बस त्यति बेला उनी शब्दको सहारा लिएर भन्ने गर्थे, त्यति कातर नभन बाबा। उनले मलाई यति धेरै माया दिए कि म जिन्दगीका हरेक सफलतामा उनलाई सम्झने गर्छु। अहिले पनि उनीसँगको सम्बन्ध यत्तिकै पवित्र र आत्मीय छ। त्यस्तै अर्का व्यक्ति थिए, 5 थरका लिङ्गदेन थरका मित्र अकिञ्चन भन्ने एकजना राम्रा लेखक। उनले पनि यस बेला पत्र मसँग पत्र व्यवहार गरे। उनलाई पनि मैले दाजु नै ठानेर आफ्नो भावना लेख्ने गरे। उनले पनि आफ्ना भावनाहरू लेख्थे। त्यस्तै गुल्मीका एकजना मित्र सागरमणि गेवालीलाई म सम्झिने गर्छु। उनीसँग पनि मैले भावनामा भेटेकी थिएँ। उनी पनि राम्रो भावना भएका मान्छे थिए। यसरी मैले भावना र विचारका माध्यमबाट धेरैजनासँग भेट गरिसकेकी थिएँ। हामी बीच धेरै विषयमा कुराकानीहरू पत्रकै माध्यमबाट हुने गर्थे। हामी पत्रमा भावनाको मात्र कुरा गर्दैनथ्यौँ, बहस र वादविवाद पनि गर्थ्यौँ। यसरी तर्क वितर्क गर्दा लामो समयसम्म रिसाएर पत्र नलेख्ने काम कसैले गरेनौँ। एउटा पत्रमा कुनै कुरामा चर्काचर्की पऱ्यो भने अर्को पत्रमा यो कुराको उल्लेखै गर्दैनथ्यौँ, विवाद त्यहीँ टुङ्गिने गर्थ्यो। यसरी धेरै मित्रहरूसँग भावना र विचारको सहयात्रा पनि गरेँ मैले। त्यो सहयात्रामा सङ्लो कञ्चन भावना विचारका रङहरू पोखियो, बडो मजाको अनुभूति हुने गर्थ्यो। त्यो उमेरमा कहिलेकाहीँ आक्रोश आवेशका रङहरू पनि पत्रमा पोखिने गर्थे। कहिलेकाहीँ छटपटी र मानव मनका विभिन्न कुण्ठाका कुरा पनि त्यसैमा मिसिने गर्थे। समय आफ्नै गतिमा कुदिरह्यो। अलिकति पछाडि भावनाका साथीहरूमा निकैजना थपिएका थिए। ती सबैको नाम त अहिले मैले सम्झन सकिनँ, तर उनीहरूको भावनात्मक साथलाई कहिले भुल्न सक्दिनँ। मसँग पत्राचार गर्ने महिला मित्रहरू पनि नभएका होइनन्, तर उनीहरूसँगको मेरो भावना विचार कोही के कारणले मिलेन। मैले उनीहरूका जस्ता कस्तो खाने कस्तो लाउने सिँगारिने कसरी आदि कुरा गर्न जानिनँ। म उनीहरू जस्तो सुन्दर थिइनँ, त्यसैले मसँग उनीहरूको कुरा मिलेन, भावनाको रङ मिलेन, विचारको रङ पनि मिलेन। म भित्री सुन्दरतामा विश्वास गर्थेँ। उनीहरू बाहिरी रूपमा जतिसुकै सुन्दर भए पनि त्यति सुन्दर लागेनन्। सुन्दर महिला त संसारको हितको लागि काम गर्ने मदर टेरेसा, म्याडम क्युरी, फ्लोरेन्स नाइटिङ्गेल जस्ता हुन्छन्। के उनीहरू सुन्दर थिएनन् र? मेरो भर्खर 17-18 वर्षको जवानीले उन्मुक्त उमेरमा पनि कहिले उच्छृङ्खल विचार पलाएन, पलाओस् पनि कसरी। अरूको सीमा र मेरो सीमा अलग अलग थियो। म त आम केटी जस्तै स्वाभाविक शारीरिक संरचना लिएर जन्मेकी थिइनँ। अलिकति चञ्चल भावना देखिनु पनि सरल कुरो मानिँदैन थियो। अत पत्र सम्बन्ध राम्रो भएन केटीहरूसँग। जे होस्, जे जति पत्र व्यवहार राम्रो रह्यो केटामित्रहरूसँग, यसो हुनुमा मैले पवित्र भावनाले हेरेँ। संसारलाई सुन्दर आँखाले हेर्दा यहाँका प्रत्यक्ष सुन्दर देखिँदा रहेछन्। त्यस्तै मेरो जिन्दगीका पानाहरूमा ती मित्रहरूले प्रभाव पारे जोसँग मैले पवित्र भावना बाँडे, प्रेम र आत्मीयता बाँडे। ती साँच्चै श्रद्धाका पात्रहरू हुन्। जोसँग आत्मीयता मात्र होइन, मैले आफ्ना दुःख सुखका पलहरू बाँडे। उनीहरूले खोइ के कसरी मलाई हेरे कुन्नी, तर मैले कसैमाथि कुनियत राखेर हेरिनँ। ती सबैजना मभन्दा उमेरले जेठा थिए, त्यसैले मेरा ती प्रिय दाजुहरू हुन् जसलाई म मनको फूलमालाले पूजा गरिरहनेछु। स्मृतिका पानाहरू पल्टाएर हेर्दा उनीहरूका पत्रहरूमा पोखिएको चोखो मन देखिन्छ जसलाई समयले पढ्न सक्नेछ। कति मिठा थिए ती पलहरू, सधैँ आनन्द लाग्ने गर्छन् सम्झिँदा पनि। आहा, क्या आत्मीय पलहरू। मैले 2057 सालको वैशाखमा सपनाको झिलिमिली सहर काठमाडौँलाई पहिलोपटक टेकेँ। पहिलोपटक आफैले स्पर्श गरेँ। बाफ्रे, कति ठुलो सहर, कति धेरै मान्छे। यी मान्छेहरू कहाँ हिँडेका हुन्, कहाँ जान्छन्, के खान्छन्, कत्रा ठुला घर। म विस्मित थिएँ, उत्साहित थिएँ। पहिलोपटक काठमाडौँ सहर टेक्दा म कहाँ आइपुगेँ, सपनामा छु कि विपनामा छु जस्तो लाग्थ्यो। त्यही बेला मेरा तीनवटा किताबका विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो भवनभित्र गरिएको थियो। त्यति बेला तत्कालीन राजसभा स्थायी समितिका सभापति डाक्टर केशरजङ रायमाझी थिए, उनलाई निम्त्याएका रहेछन्। मेरा दुईवटा किताब आफ्नै चिता अग्निशिखातिर र मान्छेभित्रका योद्धाहरू कविता संग्रहहरूको विमोचन उनीले गरेका थिए। त्यही प्रसंगमा उनलाई ठूला मान्छे हुन् भनेर चिनाए। मलाई लाग्ने गर्थ्यो यो संसारमा कोही मान्छे ठूलो र कोही मान्छे सानो छैन, सबै मान्छे समान छन्। मैले सारा मान्छेको अगाडि लेखेर प्याच्च बनिदिएँ। को हो ठूलो मान्छे, को हो मान्छे? उनले पावरदार चस्मा मिलाएर भुइँमा सानो आँखा तन्काएर निहुरेर ती मेरा अक्षरहरू हेरे। सोचे होलान् यो केटीलाई सभ्य भाषा आउँदो रहेनछ। निधार खुम्च्याएर उनी अगाडि बढे, आफ्नो आसनतिर चुपचाप बसे, केही नभने। विमोचनबारे दुई चार शब्द बोले त्यति हो। मलाई मनमा लाग्दथ्यो यही होला ठूला मान्छेको ठूलै चाला भनेको। भरि डाक्टर केशरजङ रायमाझीलाई मैले अरूले चाहे जति सम्मान गर्न सकिनछु। प्रकाशकहरूले म प्रति असन्तुष्टि जाहेर गरे। उनीहरू चाहन्थे होला हजुर मेरो हालत यस्तो छ, केही कृपा गरिदिनुहोस्, भनिदिनुहोस्। तर मैले त्यस्तो गर्न जानिनँ, किनभने म भित्र अलिकति भए पनि स्वाभिमान थियो, त्यसैले म झोकिनँ। राजदरबार निकट पत्रकारहरूले म प्रति तीव्र असन्तुष्टि व्यक्त गरिदिए। एकजनाले त कोठैमा आएर सोधे कि तिमीलाई राजा मन पर्दैन? अह, पटक्कै मन पर्दैन, राजा र राजतन्त्र मनले भन्यो। तर उनलाई यस्तो जवाब दिनुभन्दा मौन रहे, हाँसिरहे म, किनभने म घुमाउरो बाटो हिँड्न चाहन्थे। त्यति बेला राजा र राजतन्त्र विरोधी भनेर चिनिन चाहन्नथे। बेला न को बेला आफूलाई चिनाइन, भेट्न आउनेहरू विभिन्न लोभ प्रलोभहरू देखाउँथे। यसलाई निवेदन गर, उसलाई आफ्ना बिलौनाहरू बिसाऊ, उनीहरूको मन पग्लियो भने त तिमी मालामाल हुन्छौ भन्थे। यो मान्छेहरूको चिन्तन कस्तो, मनले यिनीहरूलाई भन्थे भो तिम्रा ती घिनलाग्दा कुराहरू मलाई नसुनाऊ। तैपनि मैले बाहिर भने यी मान्छेका कुरा चुपचाप सुनिरहेँ। त्यसो गर्नु मेरो लागि एउटा बाध्यता थियो, तर मैले आफ्ना कुरा कसैलाई बताइनँ न त कसैलाई निवेदन गरेँ। बाबा आमा भने तैँले राजनीति गरिस् भनेर हप्काउँथे। मेरा बाबामालाई के थाहा म माथि राजनीति गरिँदैछ कि मैले उनीहरूमाथि राजनीति गरेँ। म गरिब किसान कि छोरी, त्यही वर्गप्रति म कसरी बेमानी गरौँ? मैले आफ्नो स्वाभिमान बन्धक राख्न सकिनँ, विचारलाई बन्धक बनाउन सकिनँ। त्यस दिन यस्तै विचारको युद्ध चलिरह्यो। यो युद्ध पनि म हार्ने पक्षमा थिइनँ, किनभने म विचारको स्वतन्त्रता खोज्दै गरेकी केटी थिएँ। यति ठूलो दुनियाँमा मेरो विचार सबै मान्छेलाई मन पर्नुपर्छ र सबैको विचार मलाई मन पर्नुपर्छ भन्ने पनि केही थिएन। मेरो अर्को किताब अवसानपछिको आगमन क्वाटी संग्रहको विमोचन अर्को दिन त्यही हलभित्र भयो। साहित्यकार श्यामप्रसाद शर्माको हातबाट गरिएको थियो यसपालिको किताबको विमोचन। हुन त श्यामप्रसाद शर्मासँग मेरो अप्रत्यक्ष रूपमा विचार, साहित्य, सामाजिक समसामयिक विषयहरूमा छलफल, बहस, चिठी पत्रहरू मार्फत अगाडिदेखि नै हुने गरेको थियो। हामी बीच एक प्रकारको आत्मीयता सामिपी पनि त्यही रूपमा बढ्दै थियो। साँच्चै सरल मान्छे हुन् श्यामप्रसाद शर्मा, मलाई अत्यन्तै माया गर्थे, त्यसैले त मैले ठूलो बाबा भने उनलाई। उनले पनि मलाई छोरी नै भनेर भन्छन्। तर हाम्रो औपचारिक रूपमा भेटघाट देखादेख पनि भएको थिएन। औपचारिक रूपमा भेटघाट देखादेख त्यसै कार्यक्रममा भयो। मैले अत्यन्तै श्रद्धा गरेका व्यक्तित्वसँग यसरी औपचारिक रूपमा भेट हुँदा र उनकै हातबाट आफ्नो कृतिको विमोचन गरिँदा म आह्लादित बन्न पुगेकी थिएँ। मैले जिन्दगीमा यति धेरै मान्छे देखेकी थिइनँ। मेरा दुईटै कार्यक्रमहरू प्रज्ञा भवनको हलभित्र भएका थिए। जिन्दगीमा यति धेरै मान्छेहरू देख्न पाउने एउटा सुखद पक्ष थियो। म पहिलो कार्यक्रममा त केही आत्तिएकी थिएँ, तर दोस्रो कार्यक्रममा भने म कति पनि डराइनँ। मैले दोस्रो कार्यक्रममा भने केही कुरो चुहाएकी थिएँ। लेखक कवि कलाकारहरूलाई जनताका सामु जान र उनीहरूका स्वतन्त्रताका कुरा उनीहरूसँग बसेर लेख्न मैले त्यही मञ्चबाट आह्वान गरेकी थिएँ। यस त्यसो भन्दा त्यहाँ ताली निकै पड्किएको थियो। ताली पड्काउनेहरूले जनताप्रति आफ्नो जिम्मेवारी कति बोध गरे गरेनन् इतिहासले बताउने नै छ। तर त्यस दिन त्यस हलमा ताली बजिरह्यो। नयाँ भावको मनलाई नेपाली साहित्यकाशले एक थुङ्गा विश्वासको रातो फूल दिएर स्वागत गर्यो। यसरी सपनाको झिलिमिरी सहर काठमाडौँले नयाँ आगतको स्वागत ताली पड्काएर गर्यो। अब त नेपाली साहित्यकाशमा नवस्थापित अनुहारको रूपमा भित्रिए। जिम्मेवारी थुप्रै चुनौती बोध गर्दै साहित्य जगतमा भित्रिए। ममा खुसीका पलहरू पोल्टाभरि सम्हालिसक्नु थिएन। त्यसमाथि उत्साह र उमङ्ग पनि ओखाई पोखाइ नै थियो। त्यति मात्र होइन, जिम्मेवारी र चुनौतीका पहाडहरू म सामु उभिएका थिए। जिन्दगीको यस मोडसम्म आइपुग्दा बल्ल मलाई जिन्दगी सुन्दर लाग्न थालेको थियो। आखिर म पनि मान्छे नै थिएँ, खुसीमा हाँस्न सक्थेँ, दुःखमा रुन सक्थेँ। मैले यस अघिसम्म सानो चौकाबाट छिँडीभरिको आकाश मात्र देखेकी थिएँ, सूर्य पनि सानै देखेकी थिएँ। अब मैले आकाशलाई भीमकाय देख्न थालेकी थिएँ, सूर्य पनि ठूलो देख्न थालिसकेकी थिएँ। अब मैले आफ्नो घर सानो देखेकी थिएँ, आफ्नो संसारभन्दा पनि अरूकै संसार ठूलो देखेकी थिएँ, जुन संसार मैले यसभन्दा अगाडि कहिले देखेकी थिइनँ। कलमले जोडिएको पुलबाट यो संसारमा आइपुगेकी म, यो झिलिमिली सहरले मलाई निकै लोभ्यायो। सहरमा हरेक वस्तु मेरा लागि नौला थिए। हेरिरहँ जस्तो लाग्ने, छोइरहँ जस्तो लाग्ने, यी मोटर गाडीहरू पनि कति गुडेका। सहर भनेको सहरै त हो नि, त्यसैले होला गाउँका मान्छे सहर पछि गाउँ नफर्केका। फर्किउन् पनि कसरी, त्यो निर्जन गाउँमा सहरको जस्तो झिलिमिली हुँदैन। मैले पनि रमझम काठमाडौँ सहर पसेर आफ्नो गाउँ फर्किँदा आँसु नचुहाएकी होइन, तर यो झिलिमिली सहरको कटु वास्तविकतालाई पनि मैले नजिकैबाट निहाल्न सकेँ। किनभने काठमाडौँका सडकपेटीहरूमा फिजाइएका नाङ्ले पसल, फुटपाती पसलका व्यापारीहरूको अनुहारमा सन्तासका रेखाहरू प्रशस्त कोरिएका थिए। उनीहरूलाई पुलिसको सन्तास थियो। नजिकै छेउमै फोहोरका थुप्राहरूमा केही खोजिरहेका सडक बालबालिकाहरूलाई यो सुन्दर झिलिमिली सहरले के दियो? रातको मिठो निन्द्रा पनि दिँदैन यो सहरले। बस नामले दाईलाई यो सहरले के दियो? यो सहर जतिसुकै सुन्दर भए तापनि नहुनेहरूलाई सलक्कै निल्दो रहेछ। यति कुरूप क्रूर सहर किन सबैलाई सुन्दर लाग्छ? नेपालको सिङ्गो आकृति यही सहरको कुरूप क्रूरपनबाट देखिन्छ। बाँच्नका लागि गर्नेहरूका फाटोको फाटेका थोत्रा वस्त्रहरू देखिन्छन्। ती वस्त्रबाट देखिन्छ नेपालीहरूको नाङ्गो स्वरूप। मलाई काठमाडौँ सहर घुमाउनेहरू भन्थे, काठमाडौँ सहर तिमीलाई कस्तो लाग्यो? उनीहरूलाई तिम्रो सहर राम्रो लाग्यो भन्ने कि लागेन भन्ने? चुपचाप लागेर बसिरहन्थे म। उनीहरूले कतै धोती लगाएका मान्छेहरू देखे भने मतिर हेरेर भन्थे, यी धोतीवालाहरू हाम्रो देशको श्रम खोसेर पैसा आफ्नो देशमा लैजान्छन्। मलाई लाग्थ्यो यी विद्वान भनिएकाहरूको पनि बुद्धि किन यस्तो? श्रमिक जुनसुकै देशको होस्, यस्तो तरतरी पसिना बगाएर काम गरिरहेछ भने यी मान्छेहरूको मानसिकता कस्तो घिन लाग्दो रहेछ। मानवीय भावना, आफ्नोपन, आत्मीयता खोइ यो सहरले उहिले निलेको रहेछ कार्य। अह, त्यो कुरो भेटाइन मैले कतै पनि। मान्छेका अनुहारहरूमा शून्यपन पाएँ। पहिलोपटक सपनाको सहर काठमाडौँ छिरेर यस्तै तिता मिठा अनुभवहरू सम्हाल्दै फर्किएँ। आफ्नै ठाउँ या गाउँ, दुई चार दिन काठमाडौँ छिर्दा पनि मलाई अर्कै खालको अनुभूति भयो। आफ्नै ठाउँलाई सुनसान भएको अनुभव गरेँ। तर म वास्तविकतादेखि कहिले तर्सिन, आत्तिन, बरु यथार्थ पक्षलाई स्वीकारेँ। त्यस मान्छेहरूको घना जङ्गलमा मेरो पस्ने र निस्किने लुकामारीको खेल निरन्तर चलिरह्यो। यो मान्छेको जङ्गलमा पस्ने र निस्किने खेल पनि बडो गजबकै हुँदो रहेछ। साँच्चै मैले त्यो समय काठमाडौँ छिर्दै निस्किँदै धेरै पटक गर्नु परेको थियो। मान सम्मान पनि पाउने क्रम चलिरहेको थियो। त्यस्तै काठमाडौँ छिर्दै निस्किँदै गर्ने क्रममा एउटा कार्यक्रममा जाँदा मैले तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यालाई भेट्न पाऊँ भनेर बिन्ती पत्र हाल्नुपर्ने कुरा उठ्यो। किनभने त्यो समयमा राष्ट्रिय जनजीवनका व्यक्तिहरूले राजा रानीलाई भेट्नु भनेको महत्त्वपूर्ण कुरो ठान्ने एक थरीका मान्छे थिए। उनीहरूलाई लागेको थियो होला राजा रानीलाई भेटिसकेपछि मलाई केही दया गरेर केही दिन्छन् अनि मेरो जिन्दगी भन्छ। त्यहाँ राजदरबारसँग सम्बन्धित मान्छेहरू पनि थिए। उनीहरूले निकै कर गर्दै भने, बडा महारानी ऐश्वर्या सरकारलाई भेट्न पाऊँ भनेर तिमीले बिन्ती पत्र दिनैपर्छ। अब मलाई पर्यो फसाद, कसरी यहाँबाट बाहिरिने? म चुपचाप लाग्दै भोक लाग्यो भन्ने बाहना बनाएर कोठा फर्किएँ। किनभने मलाई बिन्ती पत्र दिएर राजा रानीलाई भेट्न पटक्कै मन थिएन। त्यहाँ सार्वजनिक स्थल, त्यसमाथि धेरै मान्छेहरूको सामु बिन्ती पत्र दिन्न भन्नु पनि ठिक थिएन। र कोठामा आएर भनिदिएँ, महारानीलाई मैले किन भेट्नु? कवयित्री चाँदनी साला भने मलाई उहाँले भेट्न चाहनु भएमा भेट्छु। त्यसपछि मसँग केही मान्छेहरू रिसाए। उनीहरू रिसाएर उनीहरूकै मुख अन्धारो भयो, कालो भएर फुलियो। आखिर के फरक परेर? मलाई केही फरक परेन, किनभने विचारको स्वतन्त्रता प्रत्येक मान्छेलाई हुन्छ। मैले यही स्वतन्त्रताको उपयोग गर्दा मान्छेलाई किन रिस उठेको थियो कुनै मैले जानिनँ। सायद त्यही समयले जान्ला। अत केही मान्छेले मलाई राजा विरोधीहरूले फकाएर यसो भन्न लाए भने, तर त्यो आफ्नो विचार थियो, कसैले फकाएर बनेको विचार थिएन। भन्नेहरूले जे जे भनिरहे पनि मेरो यात्रा रोकिएन, अगाडि बढिरह्यो। यात्रासँगै म भने भित्रभित्रै समयले ठम्म्याएको जिम्मेवारी पूरा गर्न सक्ने हुँ कि होइन भनेर आत्तिएकी थिएँ। त्यही साल साहित्य सेवा सदन काठमाडौँले मेरो पाँचौं कृति सम्झनाका बासिटाहरू लेखहरूको संग्रह निकालिदियो। म हेर्दा हेर्दै पाँचवटा कृतिकी स्रष्टा भनिसकेकी थिएँ। मेरा मानस गर्भबाट पाँचवटा सन्तान जन्मिसकेका थिए। सन्तान जन्माउनु मात्र ठूलो कुरा पटक्कै होइन, स्वस्थ सबल सन्तान जन्माउनु सक्नु आमाको लागि एउटा सुखद पक्ष हो। मैले आफ्नो मानस गर्भबाट स्वस्थ सबल सन्तान जन्माउनु सकेँ कि सकिनँ भन्ने कुरा इतिहासलाई जिम्मा लाएर म यति चाहिँ भन्न सक्छु, म पनि आमा बनेकी छु। साँच्चै आमा बन्नु भनेको कति सुखद कुरो हो। एउटी बेकमा ठानिएकी, समाजबाट पछाडि पारिएकी केटी सृजनाका बस्तीहरूमा पसेकी छ। सृजनाको फुलबारी गोड्न, ती फुलहरू देखेर मान्छेहरू कति खुसी होलान् त्यो त समयले अवश्य बताउला। मैले गोडेका लागेका फुलका बोटहरू आङभरि फुलै फुल पोकेर फुल्नेछन्। यी फूलका बोटहरू गोड्न मलाई निकैजनाले सघाएका छन्। ममा उत्साह भरिदिए तिनलाई वर्तमानको संघारमा टेकेर भनिरहेछु, धन्य हुनुहुन्छ तपाईँहरू। सायद कुनै पनि मान्छेले दुनियाँका सबै मान्छेलाई खुसी पार्न सक्दैन। यो मानवीय व्यवहारको एउटा कठोर यथार्थ हो। त्यसैले मैले सबै मान्छेलाई खुसी पार्न उनीहरूको चित्त बुझाउन सकिनँ, किनभने मसँग पनि सजीव हुनुको गुण थियो। त्यसमा अलिकति विवेक थियो र अलिकति विचार थियो। जुन कुरो कसैलाई मन पर्थ्यो कसैलाई मन पर्दैन थियो, त्यो स्वाभाविकै थियो। ज्ञानको भोक मान्छेमा असीमित रूपमा हुँदो रहेछ। ममा पनि ज्ञानको भोक यति विघ्न थियो कि असाध्यै उच्चतम बिन्दुसम्म पुगेको थियो। म जहाँ पुग्थेँ केही नयाँ कुरो सिक्न र जान्न खोज्थेँ। मेरो यही स्वभावले मलाई धेरै कुरो सिक्ने जान्ने कर्ममा निकै सहयोग गरेको थियो। मैले अहिलेसम्म आर्जन गरेको ज्ञान सिप पर्याप्त थिएन। हुन त मान्छेले जन्मेदेखि बाँचुन्जेलसम्म सिक्ने जान्ने क्रम रोकिँदैन। जब रोकिन्छ तब उसको जीवनलीला नै समाप्त हुन्छ। मैले जीवनको महसुस भर्खर गर्न थालेकी थिएँ। त्यसो त कसैमा पनि ज्ञानको सम्पूर्णता हुँदैन। तुलनात्मक रूपमा कोहीभन्दा कोही बढी जान्ने हुन्छन्। त्यसमा मलाई त औपचारिक रूपमा आधारभूत शिक्षा पनि लिन सहज र सरल थिएन। मैले जे जति सिकेकी जानेकी थिएँ सबै आफ्नै स्वविवेक र स्वाध्यानबाट मात्र। तर ज्ञानको पनि सन्तुलन खोज्नेहरूले ममा थुप्रै कमी कमजोरी देखे। निश्चितै रूपमा मान्छेका कमी कमजोरी हुन्छन्। मेरा पनि थुप्रै कमी कमजोरीहरू थिए। तर कसरी मलाई दुई कक्षादेखि दस कक्षासम्म किताबहरू पढ्न भने अरूलाई भए यसो गर्न लाज हुन्थ्यो होला। मलाई यसो गर्न पटक्कै लाज भएन। मैले पढेर हेरेँ तर मैले उनीहरूले भने विपरीत पाराले हेरेँ र पढेँ, किनभने म बालखा थिइनँ। उनीहरूले जे भन्यो त्यही मान्नेवाला थिइनँ। मलाई जति आवश्यकता थियो मैले त्यति मात्र जाने। मलाई न त विज्ञानका सूत्रहरू रटेर त्यसैमा जिन्दगी अल्झाइरहनु थियो, न त गणितका सूत्रहरूले बताउने गोप्य कुरो खोतल्नु नै थियो, न त ज्यामितिका कोणहरू खिच्नु नै थियो। कतिपय विज्ञानका कुराहरू मैले खुल्ला धरतीमै देखेकी थिएँ, अनुभूति गरेकी थिएँ। हिसाबका सूत्रहरू नजाने पनि म कसैबाट छलिने ढाँटिन सक्दिनँ थिएँ, किनभने जनजीवनमा काम लाग्ने हिसाब जान्दथेँ, जुन मेरो लागि पर्याप्त थियो। आवश्यकता थियो त मलाई साँगुरो चेतनाबाट फराकिलो चेतनासम्म पुग्ने। कोही भन्थे तिमीलाई अङ्ग्रेजी भाषा पनि आउँछ, म भन्थे जान्दिनँ। उनीहरू मलाई हेरेर खोइ के भन्थे अङ्ग्रेजीबाट, लाग्थ्यो मलाई खिलाएका होलान्, नत्र त नेपाली अथवा अरू कुनै मातृभाषाबाट बोले हुने। उनीहरूले योग्यताको पोज पो देखाएका हुन् कि सभ्य हुनुको पोज देखाएका हुन् कि अह मैले जान्न सकिनँ। तर मलाई पनि अङ्ग्रेजी भाषा सिक्ने रहर चाहिँ थियो। कसैले मैले अङ्ग्रेजी भाषा सिक्नुपर्छ भने कसैले यी नानीलाई लाइब्रेरी पुर्याइदिए, यिनले छिटो सिक्छन् जान्दछन्, हामी यिनलाई खाना बस्न व्यवस्था मिलाइदिन्छौँ भनेर बाबा आमासँग मलाई काठमाडौँ राख्न प्रस्ताव राखे। तर मेरो बाबा आमा घरको व्यवहार लथालिङ्ग हुन्छ, बच्चाहरूको भविष्य बर्बाद हुन्छ भन्दै पछि। ममा भने संसारलाई अझ फराकिलो ढङ्गले बुझ्ने, धेरैभन्दा धेरै ज्ञान विज्ञानका कुराहरू सिक्ने जान्ने चाहना थियो। अर्थात् ज्ञानप्राप्तिको लागि काठमाडौँ बस्ने चाहना थियो। तर एक्लै बस्ने अवस्था थिएन, किनभने म केही पनि गर्न सक्दिनँ थिएँ। यहाँसम्म कि मलाई पाइखाना पनि अरूले लगिदिनुपर्छ र कपडाहरू पनि अरूले फुकालिदिनुपर्छ, लगाइदिनुपर्छ। काठमाडौँ बस्ने त्यति राम्रो प्रस्ताव र आफ्नो ज्ञान प्राप्तिको चाहना पूरा हुन नसक्दा म बाबाआमासँग पनि रिसाएँ। मनमा नै सोचेँ यिनीहरूको कत्रो नै व्यवहार हो लथालिङ्ग हुने गरीको। अरू छोराछोरीलाई एकजनाले हेरे नहुने, दुवै एकजनासँगै बस्न मन लागे बहिनी मिनालाई त मसँगै बस्न भन्न सक्थे। ऊ मसँग बसेर के बिग्रिन्थ्यो? तर मेरो बाबाआमाले यस्तो तरिकाले कहिल्यै सोच्न सकेनन्। उनीहरूको लागि अरू छोराछोरीको मात्र भविष्य राम्रो भए हुन्थ्यो। मैले चाहिँ केही कुरा सिकेर जानेर आफ्नो जीवन सहजसँग बाँच्ने परिस्थितिको निर्माण गर्नु पर्दैन थियो, अर्थात् मेरो भविष्य राम्रो नभए पनि हुन्थ्यो। त्यसैले मेरो काठमाडौँ बसेर केही कुरा सिक्ने जान्ने चाहना पूरा हुन सकेन। म भारी मन लिएर आफ्नो गाउँ फर्किएँ। गाउँ फर्किएपछि पनि मैले लेख्न छोडिनँ, भेटेसम्मका किताबहरू पनि पढ्न छोडिनँ। बिस्तारै मलाई अङ्ग्रेजी पढाउने मान्छेको आवश्यकता छ भन्ने अप्रत्यक्ष रूपमा मैले साथीहरूलाई भनेकी थिएँ। उनीहरू मार्फत हल्ला सुनेर एकजना मास्टर मेरो घरमै आए। उनको नाम रहेछ मिलन दाहाल। हाम्रा बीचमा पढ्ने र पढाउने सहमति भयो। उनको स्थायी घर झापातिर कथा भन्थे। त्यस्ताका उनी हाम्रो घरभन्दा केही तल घर बनाएर परिवारसहित बस्थे। अहिले उनी त्यो घर बेचेर काठमाडौँतिर कहाँ छन् कुन्ने। जिन्दगीमा पहिलो गुरु उनी हुन्। बेला बेला उनले मसँग तितो स्वभाव देखाए पनि बेला बेला सहज स्वभाव पनि देखाए। मान्छेको स्वभावै हो तितो टर्रो, अमिलो गुलियो जे जस्तो भए पनि अलिकति सहनै पर्दो रहेछ। मैले पनि सहेँ। उनले मलाई बुझाएर पढाए पनि म भने कति चाँडो बिर्सिदिन्थेँ। बेला बेला त हैरान हुँदो रहेछन् र भन्थे तिमीलाई जति सिकाए पनि हुँदैन। उनले यसो भन्नु स्वाभाविकै थियो। मेरो दिमागले उनले चाहे भने जति टिप्न सकेन, किनभने म मान्छे थिएँ, कुनै यान्त्रिक मेसिन थिइनँ। उनले मलाई दुई महिना पनि राम्ररी पढाउन पाएनन्। दुई महिनाको समयमा मैले के सिकेँ होला र अलिकति सिक्दा सिक्दै उनी सरुवा भएर हिँडिहाले। म भने यता आफ्नै काममा व्यस्त हुन थालेँ। यसरी निकै समय बित्यो। निकै समयपछि अर्का एकजना मास्टर भेटिए। उनको नाम माधव मिश्र हो। उनको घर धनकुटा हो, हाम्रोभन्दा केही टाढा तल छ। उनले पनि मलाई तीन महिनाभन्दा बढी पढाउन सकेनन् अथवा पढाउन भ्याएनन्। मेरो अङ्ग्रेजी भाषाको पढाइ त्यत्तिकै सकियो। खोइ के भनौँ, रोकियो मेरो। मैले उमेर चिपिसकेपछि एबिसिडी लेख्न र पढ्न थालेको देखेर मान्छेहरू भन्थे, अब पढ्न थाले कि उमेर गएन, बुढी भएर पढ्न थाले कि। उनीहरू जिस्काउने पाराले खिस्सी गर्थे, नाक खुम्च्याउँथे, तर पढ्ने लेख्ने कुरामा मान्छेले उमेरको कारणले रोकिनुपर्छ भन्ने धारणा एकदमै गलत थियो। शिक्षा भनेको यतिखेर लिनुपर्छ भन्ने मानसिकताबाट ग्रस्त थिए उनीहरू। म भने त्यसको ठिक विपरीत सोचाइ राख्थेँ, किनभने मैले अलिकति भए पनि फराकिलो दृष्टिकोण राखेँ। मेरो सोचाइमा कुनै कुरा पनि सिक्न जान्नलाई कसैलाई उमेरले छेक्न सक्दैन। मान्छेले आफ्नो अनुकूल हुँदा जहिले पनि सिक्न जान्न सक्छ, जेसुकै कुरा। त्यसैले नाक खुम्च्याउनेहरूलाई सहज रूपमा भनिदिए, मेरो सायद यति बेलै जुर्यो। उमेर छेपिए पनि सिक्ने जान्ने कुरामा अझै बच्चै। त्यसपछि उनीहरूको मुखमा बुझो लाग्यो क्यारे, उनीहरूले फेरि दोहोऱ्याएर खिलाउने हिम्मत गर्न सकेनन्। हुन त म पछाडि परेको नेपाली समाजभित्र जन्मेकी केटी, यहीँको संस्कृतिमा हुर्के बढेकी, तर अब मैले संस्कृतिका नाममा नराम्रा मान्यतालाई कान हालेर थाप्नुपर्छ भन्ने थिएन। जब मैले केही कुरा सिक्दा समाजका मान्छेले गिल्ला गर्छन् भने यो समाज संस्कृति कस्तो हो अनि यहाँका मान्छे कस्तो मानसिकताबाट ग्रस्त छन् भन्ने प्रश्न उठ्थ्यो। जसले जे जे भन्दै गरे पनि मेरो उत्साह कहिल्यै मरेन, किनभने भन्नेहरूले जे जे भने पनि मैले गरेको कुरो 100% ठिक थियो स्वयंको दृष्टिकोणमा र विचारमा। अरूलाई बेठिक लागेर के हुन्थ्यो र।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकमा झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौं। केही बेरमा यसको बाँकी अंश वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, बर्दिवासको रेडियो दर्पण, सिन्धुलीको रेडियो सहारा, रामेछापको रेडियो तीनलाल, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, रेडियो चितोवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी नुवाकोट एफएम, फलेवासको रेडियो पर्वत, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, रूकुमको रेडियो सुस्ने, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौ। अब यसैको बाँकी अंश सुनौ।
काठमाडौँमा भए मैले अङ्ग्रेजी भाषाको सिकाइमा 5 महिनामा रोकिनु पर्दैन थियो। त्यहाँ पनि मूल्यकै मान्छे छन्। काठमाडौँ जहाँ पैसा भए सबै थोक पाइन्छ, नभए केही पनि पाइँदैन। मसँग पैसा हुने कुरै थिएन। त्यसमाथि कमजोर शारीरिक अवस्था, जर्जर आर्थिक स्थिति, अर्काको आशामा बस्नु पनि त ठिक थिएन। आफ्ना बाबाआमाको कमाइमा बाँच्न त गाह्रो हुँदै थियो। मलाई त त्यहाँ झन् अर्काको दयामा बस्नु पर्थ्यो। त्यो कुरो मलाई अलिकति मान्य भएन। ममा पनि अलिकति स्वाभिमान थियो। त्यसैले पनि फर्किएँ म काठमाडौँबाट आफ्नै गाउँ। मलाई आफ्नो गाउँ पनि कुरूप कहिले लागेन। जुन ठाउँमा मेरो जीवनले पहिलोपटक जरा हालेको थियो, जुन ठाउँको हावापानी माटो आदिले मेरो जीवनचक्र बनेको थियो, गाउँ फर्केर मैले अङ्ग्रेजी भाषा सिकाउने मास्टर पाइनँ। मास्टरहरू नभएका त होइन, मलाई पढाउन हिचकिचाउँथे, किनभने म सार्वजनिक व्यक्ति भएकोले उनीहरू आफ्ना कमी कमजोरीहरू बाहिर आउलान् र बेइज्जत होला भन्ने डर त्रासले मलाई पढाउन हिचकिचाए। घर पनि अलिकति भित्र भएकाले उनीहरूलाई आउन जान पनि टाढा भयो। अनि सबैभन्दा ठूलो कुरा त कम पारिश्रमिक। हुन त मलाई पढाउने पहिलो सरले पनि महिनाको पारिश्रमिक 5,000 मागेका थिए। त्यति बेला मलाई दिनको 1-2 घन्टा पढाएर महिनाको 5,000 माग्नु उनको कस्तो नियत थियो कुनै मलाई थाहा भएन। तर म उनको माग सुन्दा छाँगाबाट झरे जस्तो भएँ, साँच्चै स्तब्ध भएँ। जब मेरो सिङ्गो परिवारको आमदानी 5,000 पनि थिएन, उनलाई महिनाको 5,000 दिएर के गर्ने? उनलाई मैले केही भनिनँ। सोचेँ, मान्छेले पैसा कति सजिलै आउँछ भन्ने ठान्छन् र मान्छेलाई पैसा भए हुने रहेछ, यस्तै रहेछ दुनियाँ। तर उनको माग पूरा नहुने बुझेपछि उनी सहमतिमा आएका थिए। त्यसमा चाहिँ उनले म प्रति उदारता नै राखे। पछि सुने उनले सेकी झार्न मात्र त्यो पारिश्रमिकमा आएका थिए अरे। मलाई नराम्रो लाग्यो। मैले उनीसँग न त पैसाको पोज दिएकी थिएँ, न त कुनै कुराको घमण्ड। खोइ मेरो कस्तो सेकी झारेको नि थाहा छैन, तर सेकी झार्ने कुनै कुरा थिएन, सेकी झरेन पनि। अलि फराकिलो दृष्टिकोणले हेर्दा मैले सधैँ सम्मान गरेकी थिएँ। मैले केही बिराएकी थिइनँ। उनीसँग मेरो छोटो पढाइको समय यस्तै थियो। जे जस्तो भए पनि यसलाई सहजै रूपमा लिएँ मैले। समय आफ्नै गतिमा कुदिरह्यो। जिन्दगीमा त्यो अनुभूति पनि गरेँ। मैले आफू शिष्य बनेर पढ्दाको छेड कस्तो हुँदो रहेछ, अलिकति भए पनि अनुभूति गरेँ मैले। समाजले मलाई अझै पनि बिचरा अपाङ्ग केटीको रूपमा हेरिरहेको थियो। मैले गर्ने प्रत्येक क्रियाकलापलाई यो अपाङ्गतासँग जोडेर हेरिन्थ्यो। मान्छे जतिसुकै शिक्षित र सभ्य किन नहुन्, तिनका व्यवहार अझै जङ्गली नै छन्। खालि समाजभित्र यस्तो परम्परा पनि छ, कोही अपाङ्ग भयो भने उसले पूर्वजन्मको पापले यस्तो भएको हो, उसलाई समाजले देख्यो भने लाज हुन्छ, यसलाई कोठाभित्र कसैले नदेख्ने गरेर थुनेर राख्नुपर्छ भन्ने चलन छ। यसैले उनीहरूको मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको थिएन। यहाँसम्म कि मेरा सृजनालाई पनि शरीरसँग जोडिएको अपाङ्गतासँग जोडेर हेर्ने गर्थे। मैले सृजनाहरूमा कसैको पीडा अर्थात् समाजको पीडा लेख्यो भने चुचुच गर्दै बिचरा जिन्दगी नै यस्तो छ, सृजनामा पनि त्यही पीडा नै लेखिन्छे भन्ने भन्थे मान्छेहरू। तर म आफ्ना व्यक्तिगत पीडाको लेखौँ भनेर कहिले लेख्दिन थिएँ। कहिलेकाहीँ अन्जानमै पोखिन्थ्यो भने म के जानु, मैले कुनै कुरा जानिनँ भने बिचरा शरीर नै यस्तो छ के जान्नु भन्थे मान्छेहरू। तर ती मान्छेहरूको भन्दा ठिक विपरीत सोच थियो मेरो। शरीर अपाङ्ग हुँदैमा विचार विवेक भावना अपाङ्ग थिएन, जुन कुरा अझै मान्छेहरूले बुझेनन्। मलाई प्रत्येक कुरा आफ्नो शरीरसँग जोडेर हेरेको पटक्कै मन पर्दैन थियो। बिचराको दृष्टिकोणले हेरेको पटक्कै मन पर्दैन थियो। बिचराको दृष्टिकोणले हेरेको दयाको भाव राखेको मन पर्दैन थियो। म पनि मान्छे नै थिएँ, म पनि विचार भावना स्वाभिमान सबै थोक थियो। मैले पाएका पुरस्कार सम्मान मान पदकहरूलाई पनि उनीहरू अपाङ्ग शरीर हेरेर दिए जस्तो कुरा गर्थे, र कतिले त मुखै फुलेर भन्थे तिमी अपाङ्ग नभएको भए यत्र मान सम्मान पदक पुरस्कारहरूले सम्मानित तथा पुरस्कृत गरे हुनै सक्ने थिएनौ। कसैले त रिस सम्हाल्न नसकेर भने रे अपाङ्ग केटी नाथीले लेख्थे के बढाइ चढाइ गरिदिए बस, त्यतिले मात्र नपुगेर कसैले त लेखिदिए कि अर्को अपाङ्गले निबन्ध अर्कोले महाकाव्य खण्डकाव्य काव्य लेख्यो भने कुनै सपाङ्गले पुरस्कार नपाउने। यसो भन्नेहरू सबै अशिक्षित अनपढ थिएनन्, सबै शिक्षित सभ्य भनिनेहरू नै थिए। उनीहरूको विचारमा मसँग कुनै कुरा थिएन, केवल अपाङ्गता र निरीह लाचारपन मात्र थियो। हुन पनि मलाई देख्नेहरूले त्यस्तै देख्थे, केही गर्न नसक्ने, तर उनीहरूले जे देख्थे त्यो म थिइनँ, जे भने पनि म थिइनँ, तर पनि म ममै थिएँ। उनीहरूको नजरमा म बेकारकी मान्छे, काम न काजकी मान्छे थिएँ भने मेरो नजरमा उनीहरू शिक्षित सभ्य भएका महामूर्ख थिए। किनभने मैले उनीहरूको केही बिगारिदिएकी थिइनँ, किन म प्रति नकारात्मक दृष्टिकोण राखेँ। आखिर म पनि मान्छे नै थिएँ, मैले पाएको पुरस्कार मान सम्मान पदक जे पाएमा पनि किन दया मिसिएको देख्थे उनीहरू। यो संसारमा सबै मान्छे राम्रा हुँदैनन्, सबै मान्छे नराम्रा पनि हुँदैनन्। संसारमा नराम्रोको अस्तित्व छ भने राम्रोको पनि अस्तित्व छ। गाउँका बडा भनिने मान्छेहरू पनि अगाडि व्यक्त गर्न नसके पनि घरले मलाई हे नै पाराले हेर्थे। त्यति बेला लाग्थ्यो यो संसार त बलिया सुरवीरहरूको लागि मात्र रहेछ, निर्बल अशक्तहरूलाई त मान्छे नै नगन्ने। मान्छे थिएँ म, जसको खुसीमा कसैको अनुहारमा मुस्कान थेकिएन, जसको उत्साहमा कसैको आङमा घाम लागेन, रिचका ज्वाला ईर्ष्या र डाहाका रापले फाल्थे मान्छेमा माथि। खोइ किन हो उनीहरूलाई म राम्रो लागिनँ, कुरूप लागे, तर मलाई माया गर्ने मलाई सुन्दर देख्ने मान्छेहरू पनि थिए। मेरो हाँसोमा रमाउने पनि कोही त थियो, जो म हाँस्दा हाँस्थ्यो, म रमाउँदा रमाउँथ्यो, म दुःखी हुँदा ऊ दुःखी हुन्थ्यो। त्यसैले त जीवन जस्तो भए पनि सुन्दर थियो। मान्छेको जातै ईर्ष्यालु हुँदो रहेछ, त्यसैले मात्र गर्ने मैले चाहिँ नगर्ने भन्ने मात्र हुँदो रहेछ। मैले अलिकति प्रगति गरेको देख्दा दुनियाँ रिसाउनु पनि यही कारणले हो। त्यसै भनेका होइन रहेछन् कवि शिरोमणि लेखनाथ पौडेलले, म खाउँ मैला हुँ, सुखशैल वा मोज म गरौँ, म बाँचौँ मै नाचौँ, अरू सब मरौँ दुर्बलहरू। साँच्चै उनले कति मजाले भनिदिएछन्। अभिव्यक्ति स्वार्थी मान्छेहरूलाई मलाई साह्रै घत पर्यो। मैले पनि अलिकति माथि चढ्दैमा मातिनु पनि थिएन, अलिकति तल झर्दैमा आत्तिनु पनि थिएन, किनभने मैले न त माथि चढ्नु थियो न त तल झर्नु। म उस्ताको उस्तै थिएँ, फरक यति थियो म अलि बढी मान्छेहरूले चिन्ने भएको थिएँ, अलिकति प्रशंसित भएको थिएँ। मलाई पहिला लाग्ने गर्थ्यो यही हुनु पनि ठुलो कुरा हो, अदृश्य रूपमा भए पनि ममा त्यसको भोक रहेछ। यसो हुनु पनि स्वाभाविकै हो, किनभने समाजबाटै अपहेलित केटीले अलिकति प्रशंसा, अलिकति अरूको जस्तै जिन्दगीको भन्दा केही बढी नै राखे चुकारे अपेक्षा। त्यसैले त मान्छेहरूले थोरै खोट लाउँदा पनि मलाई साह्रो दुख थियो, बिजाउने कुरो गरे पनि साह्रो बिजाउँथ्यो। तर बिना खोट बिना बिजावटको मान्छे पनि हुँदैन थियो, म पनि खोट रहित मान्छे कहाँ थिएँ र मैले पनि त्यति पनि छुट्याउन सकिनँ। अलिकति बढी आक्रोशको भावनाले पो हेरेँ कि अरूलाई, मान्छेहरूले सधैँ झुक्नुपर्छ भन्ने सोचाइ राखेँ, अपाङ्ग अशक्त मान्छे नै होइनन् भन्ने दृष्टिकोण राखेँ। म कुनै मान्छेसँग झुकिनँ, आखिर अरूले मान्छे नभनी नठाने पनि म आफूलाई मान्छे नै ठान्थेँ। जति अरूले कुरूप देखे पनि मैले आफूलाई कहिल्यै कुरूप देखिनँ। अन्धविश्वासी समाजले मलाई कहिल्यै सकारात्मक दृष्टिले नहेरे पनि मैले आफूलाई सधैँ सकारात्मक दृष्टिले हेरेँ, किनभने मैले आफ्नो आत्माप्रति अपमान अन्याय गरेर अरूमाथि न्याय गर्न सक्दिनँ थिएँ। मान्छेले आफै माथि न्याय गर्न सक्दैन भने उसले कसैमाथि पनि न्याय गर्न सक्दैन। त्यसैले त मैले जुनसुकै काम कुरा आत्मालाई चित्त नबुझ्ने कहिले गरिनँ। समयले एकपछि अर्को पाठ सिकाउँदै जान्छ मान्छेको जीवनलाई। मलाई पनि आफ्नै जीवनले एउटा परीक्षा लिँदै थियो भने अर्को नियतिले आखिर कविवर माधव घिमिरेले भनेको एकदमै ठिक रहेछ। ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सृजना शक्ति संसारमा कहिल्यै हुँदैन विफल। साँच्चै म ढुङ्गाको काप परेर उम्रिएको पिपल त थिइनँ, तर म पनि यही धरतीमा उम्रिएको स्वयं उनैको सिर्जना थिएँ। अनि उनको सिर्जना के विफल हुन सक्थ्यो र? यसो भनेर मैले स्वयंलाई धरतीको सफल सिर्जना भनी आत्महत्या गर्न मिल्दैन, यति चाहिँ म भन्न सक्छु। म पनि अरू जस्तै धरतीकै सिर्जना थिएँ। सायद मसँग पनि उनले केही अपेक्षा गरेकी थिइन् जसलाई मान्छेको एउटा जमातले पटक्कै बुझ्न सकेन। उनको कोख र सिर्जनाप्रति बारम्बार अपमान गरिरहे, धरती चुपचाप लागेर सहिरहेन्, कुनै गुनासो गरिनन्। ममा अलिकति स्वाभिमान त्यति बेलादेखि भिजिसकेको रहेछ जब मैले जीवनको रङ अलिकति चिन्न थालेँ। त्यसको रङ पनि पोखेको रहेछ। ममा केटाकेटीपनदेखि अरूलाई केही दिएर मलाई चाहिँ दिएनन् भने ए मलाई चाहिँ नदिने त्यसलाई मात्र दिने, त्यसले पाउने मैले किन नपाउने भन्ने लाग्थ्यो र रिस पनि उठ्थ्यो। त्यो केटाकेटीपनको ईर्ष्या र डा भए पनि त्यसमा अलिकति स्वाभिमानको रङ पनि मिसिएको रहेछ, किनभने त्यहाँ त्यसले चाहिँ पाउने र मैले चाहिँ किन नपाउने भन्ने प्रश्न पनि त थियो। कुनै बेला खेल्दा कुनै खेलमा हारिन्थ्यो भने कुनै खेलमा जितिन्थ्यो। खेल जितेको बेला त्यो सानो संसारको मै हुँ मालिक भन्ने लाग्थ्यो, नजितेको बेला यसले मलाई जित्ने भन्ने रिस पो उठ्थ्यो। आफ्नो साथीले भए पनि जित्यो भनेर खुसी हुनु त कता हो कता, मलाई त रिस पो उठ्थ्यो। कति नराम्रो बानी, केटाकेटी हुँदा जे जस्तो गरे पनि सुहाउने, दिनभरिसँगै मिलेर खेल्यो, साँझमा बाजाबाज कुटाकुट गरेर छुट्टिए पनि सुहाउने, भोलिपल्ट बोलिहाले पनि सुहाउने। साना मान्छेहरूको सानो संसारमा यी सबै कुरा स्वाभाविक हुन्छन्। ठुला मान्छेहरू यसो गर्न सक्दैनन् र त आपसमा झगडा मारकाट हुन्छ। म स्वाभिमानको कुरा गर्दैछु। मेरी सानी बहिनी ऐनाले मैले उसको चित्त दुख्ने कुरो भने ऊ भन्छे दिदीले यस्तो गर्नु हुने मैले चाहिँ किन नहुने। बस उसको सानो मनको स्वाभिमान यसरी पोखिन्छ भने हामीले त्यो कुरालाई बुझिरहेका छैनौँ, उल्टो उसलाई हप्काइरहेका हुन्छौँ। चुपलाग पिसाच, सानो मान्छेले धेरै बोल्नुहुन्छ, संस्कार कस्तो गलत छ, त्यसमाथि हाम्रो चिन्तन कस्तो नराम्रो छ, साना मान्छेहरूले बोल्नै हुँदैन। बस म पनि यही चिन्तनबाट नराम्ररी प्रभावित भएकी थिएँ। केटाकेटीमा ठुला मान्छेले जे गरे पनि सुन्नुपर्ने, कहिलेकाहीँ त ठुला मान्छेको व्यवहार अति रुखो हुन्थ्यो। भूल नगर्नेहरूले जति दमन गरे पनि सहनै पर्ने, उनीहरूले जे भन्यो त्यही मान्नुपर्ने। बिस्तारै बिस्तारै उमेरसँगै विचार बुद्धि स्वाभाविक रूपमा छिप्पिँदै गएको थियो। 11-12 वर्षसम्म मलाई न त जिन्दगीको बारेमा चिन्तन गर्न आउँथ्यो, न त पीर चिन्ता नै थियो, किनभने जिन्दगी खानु खेल्नु सुत्नु उठ्नुमै चलेको थियो। जब 12 वर्षभन्दा उकालो लाग्ने क्रम सुरु भयो तब जिन्दगीको सन्दर्भमा पनि चिन्तन गर्ने क्रम बढ्न थाल्यो। अनि चेतनाका पखेटाहरू पलाएपछि मान्छेले बल्ल जिन्दगीको बारेमा चिन्तन गर्न थाल्दो रहेछ। मलाई अलिकति कपडा छिटो च्यातियो भने पनि गाली गरिन्थ्यो, आखिर च्यातिएर जाने चिज च्यातिएर जाँदा मैले गाली पाउँथेँ, त्यसमा मेरो दोष के थियो? अब अलिकति आफू अशक्त हुँदा पनि आफ्नाहरूले पनि बुझ्दै नबुझ्ने रहेछन् भन्ने लाग्न थालेको थियो। मलाई पनि आफ्नो केही भइदिएको भए यस्ता अपशब्द सहेर बाँच्नु पर्दैन थियो भन्ने लाग्थ्यो। लागेर आफ्नो भन्ने केही थिएन, अरू अरू सबै अरूकै थियो, बाँच्नु खानु लाउनु सबै अरूकै भरमा थियो। कहिलेकाहीँ त विनसित्ती गाली लाग्थ्यो। सक्ने भएको भए म कुल्ली काम गरेर पनि खान्थेँ। जति जति उमेर बढ्दै गयो उति उति खाने पेट र लाउने आङ पनि बढ्दै गयो। बाबा आमालाई पनि बोझ बढेको थियो, किनभने हिजो 2-3 जनालाई पुग्ने भात आज म एक्लैले झम्मक पारिदिन्थेँ। हिजो सबैलाई पुग्ने कपडा म एक्लैलाई लाग्ने गर्थ्यो, त्यसैले त उनीहरू म प्रति बढी आक्रोशित हुन्थे। यसलाई जति लुगा कपडा किनिदिए पनि हुँदैन, कुकुरको छाला लाओस् हुन पनि हो। मेरा लुगा कपडाहरू कति छिटो फाट्थे कति छिटो। जब म अलिकति ठुली हुँदै गएँ एव अन्तरात्माले भइरह्यो यो अरूकै भरमा मात्र बाँच्नुपर्ने कस्तो जिन्दगी। मलाई आफू बुझ्ने भएपछि बाबा आमाकै पाखुरीमा बाँच्न निकै गाह्रो लाग्न थाल्यो, किनभने म सानैदेखि कसैलाई बोझ भएर बाँच्न चाहन्थेँ। तर नचाहेर पनि के गर्नु, आफ्नो केही नहुँदा मान्छे लाचार हुनुपर्दो रहेछ। साँच्चै त्यसबेला कति निरीह र लाचार थिएँ म, जो अर्काको पसिनामा परजीवी भनेर बाँचेको थिएँ। जब म साहित्य क्षेत्रमा प्रवेश गरेँ तब मलाई विभिन्न खालका व्यक्तिहरूले पैसा र सम्पत्तिको प्रलोभन देखाउन थाले, जसले चाहन्थे म बाटामा बसेर चटक देखाएर 2 करोडीको केटीको रूपमा चिनिन सकौँ। मसँग पैसा र सम्पत्ति पो थिएन, सग्लो शरीर पो थिएन, त अरू त मसँग थियो। मलाई पैसा र सम्पत्तिको के काम थियो र, बाँच्नु थियो बस। तिनीहरूले भने जस्तो मैले चटक देखाएर मैले पैसा बटुल्न सकिनँ, त्यसैले त तिनीहरू मसँग रिसले आगो भए। म त्यही आगोमाथि कुल्चिँदै हिँडिरहेँ। बाबा आमा भन्थे तैँले राम्रो काम गरिनस्, ठुलाबडालाई मान्नुपर्छ। म चुप लागिरहन्थेँ र मनमनै मुरमुरिन्थेँ, ए यिनीहरूले जे भन्यो त्यही मान्नुपर्ने, आफै मान म त मरे पनि मान्दिनँ। मलाई यस्ता नचाहिँदा कुराहरू गर्नेहरूसँग साह्रो रिस उठ्थ्यो, ताल पर्दा मुखभरिको जवाफ पनि दिइहाल्थेँ अनि तिनीहरू चुप लागेर फर्किन्थे। यसरी मेरो स्वाभिमान झुकाउन खोजे पनि झुकेन। साहित्यको क्षेत्रमा स्थापित भइसके पनि मलाई झुकाउन धेरैले धेरै तरिकाबाट खोजे, सबै प्रयत्नहरू असफल भए। म यति बेला घमण्डले फुलिरहेको भन्ने छैन, किनभने जिन्दगीका हरेक परीक्षामा सफल हुँदैन मान्छे। सायद म पनि कुनै परीक्षामा सफल कुनैमा असफल भएकी छु। म यति चाहिँ भन्न सक्छु, मैले कहिल्यै माग्न जानिनँ, कसैसँग आफ्नो दुःखमा पनि बिन्ती भाव बिसाउन जानिनँ, र त म मनै भएँ। जब आफू आफ्नै श्रममा बाँच्न सक्ने भएँ तब मलाई आफ्नो जिन्दगी सुन्दर लाग्न थाल्यो, संसार मेरो पनि रहेछ भन्ने लाग्न थाल्यो। म कठोर शारीरिक श्रम त गर्न सक्दिनँ तर मानसिक श्रम अरूले भन्दा कम गरेकी छैन। देख्नेहरूले भन्छन् तैँले आरामले पैसा कमाउँछस्, त्यो पनि घरमै बसेर लेखेर, उनीहरूले कति सजिलो देखिदिएका छन्। कहिलेकाहीँ बाबाले कोही मान्छे आउँदा यसको काम केही छैन बस्छे खान्छे भन्छन्, बस उनको बुझाइमा मेरो कामै छैन, म त्यत्तिकै घरमा बस्छु खान्छु त्यति हो। तर दिनभरि फुर्सद हुँदैन, थाकेर हैरान भएकी हुन्छु साँझमा कि त्यो श्रम होइन, गहन हान्नु भारी बोक्नु कोदालो खन्नु मात्र श्रम हो। देख्नेहरूले कति सजिलो पैसा कमाएको देख्छन्, मैले एक पल मेहनत गरेको छ, पसिना बगाएको छ, सबैभन्दा महत्त्वपूर्ण कुरा जिन्दगीका पल पल बिताएको छ, त्यसैको लागि समर्पण गरेको छ। देख्नेहरूले जति सजिलो देखे पनि त्यति सजिलो छैन मलाई, जिन्दगी बाँच्नु नै छ, त्यसको लागि श्रम गर्नुपर्ने हरेक मान्छेले, यही हरेक मान्छेभित्र कि म एउटी मान्छेले पनि आखिर दुई साग खाना र एक सरो लाउनकै लागि हो। जे जस्तो भए पनि श्रम गरेरै बाँचेकी छु। मलाई हिजोको निरीह अर्काको श्रम र पसिनामा बाँचेको जिन्दगीभन्दा आजको जिन्दगी निकै सुन्दर लाग्छ, किनभने म आज आफ्नो श्रममा रमाउन थालिसकेकी छु। मान्छे आफ्नो पौरखमा बाँच्दाको उत्साह बेग्लै हुँदो रहेछ, त्यो आनन्द बेग्लै हुँदो रहेछ, स्वाभिमानको रङ साँच्चै विचट्टै सुन्दर हुँदो रहेछ। यो रङमा उति बेलै पोखेको भए पनि बल्ल मैले भर्खर चिन्न थालेकी छु। त्यससँगै जीवनको रङ पनि, आहा कति सुन्दर रङ। ऊ त्यो आकाशमा लागेको इन्द्रेणी र कहिलेकाहीँ पानीको छिपछिपीपनामा र कुहिरोको कम्बलले अलिकति घाम छेकेको बेला खोला खाल्चीबाट देखिने इन्द्रिणी कति राम्रो हुन्छ। त्यो रङ कति सुन्दर। मैले कुनै देवताको पूजा नगरे, त्यसप्रति आस्था नगरे पनि गर्नेहरूलाई भेट्दा तिनीहरूप्रति अपमान कहिले गरिन। मान्छेको धार्मिक आस्था विश्वास आआफ्नै हुन्छन्, त्यसलाई आफ्नो संस्कार र संस्कृति अनुसार मान्न संसारका प्रत्येक मान्छे स्वतन्त्र छन्, नमान्न पनि स्वतन्त्र छन्। मेरा केही साथीहरू भन्छन् भगवान्ले यस्तो गरे उस्तो गरे, बस उनीहरूले यो गुनासो गर्न पाउनु पनि उनीहरूको स्वतन्त्रताभित्रको हकको कुरो हो। उनीहरूले मानेका देवताप्रति मान्छेहरूले आस्था अनास्था गुनासाहरू गर्न पाउनुपर्छ। हुन त भौतिकवादीहरूलाई यो कुरो वाहियात लाग्न सक्छ, तर मान्छेहरूको सबै खालका स्वतन्त्रताको कुरो गर्ने हो भने यो पनि त एउटा स्वतन्त्रतामै पर्छ। मान्छेको विश्वास र आस्थाका रङ पनि इन्द्रिणी जस्तै सुन्दर छ, त्यसमा पनि खालखालका देवताहरू पनि सुन्दर छन्। ध्यानमग्न भएर बसेका मुहम्मद भनौँ, क्रसमा झुन्ड्याइएका यशुख्रिस्ट भनौँ, आफ्ना शिष्यहरूलाई शिक्षा दिइरहेका बुद्ध या त गोपिनीहरूको साथमा नाचिरहेका कृष्ण भनौँ, जुन धर्म समुदायका देवताहरू हुन् कम सुन्दर कहाँ छन् र? कहिलेकाहीँ मेरो मनमा प्रश्न उठ्ने गर्छ, देवताहरू किन कुरूप हुन नसकेका होलान्। हुन त मान्छेले देवताको रूप रङको कहिल्यै नराम्रो कल्पना गर्न सकेन, सकोस् पनि कसरी, उसलाई देउताले सृष्टि गरेको भन्ने सानैदेखि सिकाइएको छ। तर एउटा देउता मान्नेले अर्को देउता मान्ने मान्छेसँग किन झगडा गर्छ? धार्मिक जातीय दङ्गा किन मचाउँछ मान्छे? देउताहरूले झगडा गर भनेर भनेका छन् र? त्यसो भए मान्छेले देउताको नाममा किन झगडा गर्छ? म प्रश्न गर्छु धार्मिक मनहरूलाई, तिनीहरू चुप लाग्छन्। तिनीहरूको मौनताले तिमीहरू औन्यल छन् कि आत्मग्लानीले भिजेका छन् त्यो त थाहा हुँदैन। मैले जीवनमा त्यो पाटालाई पनि छोएँ छामेँ जोसँग धार्मिक आस्था थियो, धार्मिक मन थियो। त्यो धार्मिक आस्था र धार्मिक मनलाई मैले कहिले जानेर विरोध गरिनँ। उनीहरू चाहन्थे म उनीहरूको पक्षमा रहँ, उनीहरूको बारेमा राम्रो भनिदिउँ, उनीहरूको धर्म लिउँ, तर मैले र उनीहरूले मान्ने धर्म फरक थियो, मेरो र उनीहरूको देउता फरक थियो। म मान्छेको धर्म मान्थेँ, कुनै वर्ग समुदाय सम्प्रदायको धर्म मान्दिनँ थिएँ। म मान्छेहरूको सुन्दर व्यवहार र मनमा देउताहरू देख्थेँ, कुनै अलौकिक लोकका देउताहरूलाई मारिनँ। क्रिश्चियनहरू भन्ने गर्थे हाम्रा परमेश्वरप्रति विश्वास गर्नुभयो भने तपाईँको अशक्तपन ठिक हुन्छ। बौद्ध मार्गीहरू पनि त्यसै भन्थे, हिन्दूहरू पनि त्यसै भन्छन्। अब मैले कसको देउता मान्ने कसको नमान्ने? मेरो नजरमा सबैका देउताहरू उस्तै थिए, शरीर जिउडाल मिलेको हेर्दा आकर्षक थिए सबै राम्रा। मैले तिम्रो देउता राम्रो उसको देउता राम्रो भन्न पनि मिलेन, त्यसैले म मौन रहेँ। मौन रहनुले नै म कसैको अप्रिय बनिनँ। उनीहरू घन्टौँसम्म आफ्नो देवताहरूको बारेमा बताउँथे, कहिलेकाहीँ त पारो तताउँथे, कति सुन्नु सुन्न पनि दिक्क लागेर आउँथ्यो। त्यति बेला चाहिँ उनीहरूमाथि अविश्वासका फोहरा फुट्थे, उनीहरूका देवताहरूमाथि पनि अनास्थाका स्वरहरू निसृत हुन्थे। उनीहरूको स्वभाव अलिकति छिटो आवेशमा आउने खालको छ भने, आवेशमा आएका बेला भने रिसले आगो घर हिँडिहाल्थे। केही शान्त खालको छ भने त मैले जतिसुकै असन्तुष्टि दर्शाउँ उनीहरू हाँसिरहन्थे र भन्थे आज त झमकको पारो निकै तातिएछ। जे होस् मैले कहिले कसैको मन दुखाएँ होला, कसैको मनमा केही भए पनि खुसीका छिर्काहरू भरे होला, यस्तै रहेछ जीवनयात्रामा भेटिए जति यात्रीहरू सबैलाई तृप्त पार्न नसकिँदो रहेछ। जिन्दगीबारे बोल्दा कसैको मन दुख्ने व्यवहार, कसैको मन प्रफुल्ल हुने व्यवहार दुवै जायज हुन्छ। सायद सृष्टिले निरन्तरता पाउनु पनि यसैमा अडेको छ। मैले धार्मिक मान्छेहरूलाई उनीहरूका कुरा सुनाउने स्वतन्त्रता दिएँ। जुन कुरो मैले भएको भए चाहेको भए म नसुन्न पनि सक्थेँ, तर मेरा आफ्ना कुरा सुनाउँदा उनीहरूलाई रिस उठ्थ्यो भने त्यसमा मलाई फरक परेन, किनभने म आफ्नै मनमा रमाउँथेँ, आफ्नै शैलीमा बाँच्न चाहन्थेँ। मेरो धर्म पनि आफ्नै, देउता पनि आफ्नै, सबैमा आफ्नै मौलिकपन, कसैले त मलाई साक्षात सरस्वतीको रूप ठानेर भेटी चढाएर ढोक्थे, फलफुल ल्याएर चढाउँथे, कसैले भने यो साक्षात भगवान्को रूप भन्थे। म उनीहरूलाई विनम्रतापूर्वक भन्थे, म कुनै देवताको रूप होइन, म मान्छे भएरै बाँच्न चाहन्छु। साँच्चै मैले कहिले देवताको स्वरूप देखेकी छैन, तर आफैलाई देवताको स्वरूप भनेर पुजिँदा आफैलाई अचम्म लाग्यो। सायद देवता भनिएका पात्र पात्राहरू पनि यसरी नै देवता बनेका होलान्। मैले मनमा नै विश्लेषण गरेँ कि यो देवता भन्ने चिज मान्छे आफैले कल्पना गरेर सृष्टि गरेको रहेछ। मान्छेले मान्छेकै राम्रो कामलाई देवता भनेर पुजेको रहेछ। आखिर मैले मानवीय गुणप्रति बेइमान गरेर आफू देवताको साक्षात रूप हुँ भनेको भए त्यहाँ अर्को देवता जन्मिन सम्भव थियो होला। मलाई करोडौँ रुपियाँ खर्च गरेर बनाइएको आलिसान भव्य मन्दिरमा लगेर राखिन्थ्यो होला। सायद मेरो सुसारमा कयौँ मान्छेहरू मोक्ष पाउनको लागि खट्थे होला, तर मैले आफू मान्छे हुनाको एउटा महासत्य राखिदिएँ, किनभने म असत्यको पर्दा हालेर बाँच्न चाहन्नथेँ। आफू मान्छे नै थिएँ र मान्छे नै भएर बाँच्न खोजेँ। मलाई देउता भएर बाँच्नुभन्दा मान्छे भएर बाँच्नु